शुभ प्रभात। यो CIN को साझा खबर हो। सजना तिमल सिन्हासँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com र मोबाइल एप CINबाट पनि सुन्न सकिन्छ।
आज 2081 साल वैशाख 14 गते शुक्रबार, अप्रेल 26 तारीक सन् 2024, नेपाल सम्बत 1144, वैशाख कृष्ण पक्षको द्वितीय तिथि।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
रौतहटको राजपुर बम काण्डमा पूर्व मन्त्री आलम सहित चारजनालाई जन्म कैद। नक्कली भूटानी शरणार्थी प्रकरणमा टोप बहादुर रायमाझी सहित सातजनालाई छोड्न सर्वोच्चद्वारा अस्वीकार। भोलि हुने उपनिर्वाचनमा तीनै तहका सुरक्षाकर्मी खटिने।
कक्षा 12 को परीक्षा आजदेखि। 4 लाख भन्दा धेरै परीक्षार्थी। आगलागीबाट 13 दिनमा 8 जनाको मृत्यु। अग्निपीड़ितलाई खान र बस्नमा समस्या।
निरन्तरको विरोधका कारण कोरिया रोजगारी गुम्न सक्ने जोखिम। मधेसमा 2 अर्बका शीत भण्डार निर्माण अलपत्र। पटक पटक भारतले चिया रोक्दा किसान चिन्तित।
अत्यधिक गर्मी भएपछि बंगलादेशका सबै विद्यालय बन्द। तान्जानियामा बाढ़ीमा परेर 155 जनाको मृत्यु। गाजा युद्धको विरोध हुन थालेपछि अमेरिकाको विभिन्न विश्वविद्यालयबाट 100 जना पक्राउ।
र वेस्ट इण्डिज ए संघको 5 T20 क्रिकेट श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा। आईपीएलमा बेंगलुरूले हैदराबादलाई 35 रनले हरायो। आज कोलकाता अनि पंजाब खेल्ने।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
साझा खबरको सबैभन्दा शुरूमा रौतहट जिल्ला अदालत र सर्वोच्च अदालतको आदेशको प्रसंग।
बम विस्फोटमा घाइते भएकालाई जिउँदै इट्टा भट्टाको चिम्नीमा हालेर मारेको आरोप लागेका कांग्रेस नेता एवं पूर्व मन्त्री मोहम्मद आफताब आलम र उनका भाइ मोहम्मद महताब आलम सहित 4 जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला गरेको छ। पहिलो संविधान सभा निर्वाचनको अघिल्लो रात अर्थात 2064 साल चैत 27 भएको बम विस्फोटमा परेका घाइतेलाई जिउँदै इट्टा भट्टाको चिम्नीमा हालेको आरोपमा घटनाको 12 वर्षपछि 2076 असोज 26 आलम पक्राउ परेपछि मात्र यो मुद्दा न्यायिक प्रक्रियामा गएको थियो। जिल्ला अदालत गौरको आदेशमा 2076 कार्तिक 29 पूर्वपक्षीयका लागि कारागार चलान भएका आलम अहिले ललितपुरको नक्खु जेलमा छन् भने उनका भाइ महताब गौर कारागारमा छन्। न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको फैसला सुनाएको अदालतका श्रेष्ठदार उद्धव ढोडारीले CIN बताउनुभयो।
मोहम्मद अख्तर आलम एक, मोहम्मद महताब आलम एक, शेष सेराज हुने, शेष सराज एक र बद्री सनीलाई साबिक मुलुके बमोजिम जन्मकैदको सजाय। मुक्ति सालले अभियोग दावीबाट सफे पाउने, नेपाल सरकारको अभियोग दावी नपुग्ने र बाँकी मोहम्मद मोमिन, शेष अजले, शेष भदै, सागिर आलम, गौरी शंकर शाह, शेष जुमाई भन्ने शेष मालाकारको हकमा मुल्तवी।
अदालतले अफताबका भाइ ममताब आलमलाई पनि जन्मकैदको फैसला सुनाएको हो। यसैबीच नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएका 30 सर्वोच्च अदालतसम्म मुद्दा पुग्दा पूर्वपक्षका लागि जेलमा बस्ने एमाले नेता टोप बहादुर रायमाझी र निलम्बित गृह सचिव टेकनारायण पाण्डे सहित 7 जना मात्रै बाँकी भएका छन्। जिल्ला अदालतको आदेश विरूद्ध पुनरावेदनमा गएका प्रतिवादी मध्ये पूर्व उप प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँड लगायतका 11 जनालाई उच्च अदालत पाटनले छोडेको थियो, जसमा अर्का पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका एमालेका निलम्बित सांसद रायमाझी र पाण्डे लगायतका 9 जना परेका थिएनन्। थुनामै परिरहेका उनीहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेक प्रसाद ढुंगानाको हिजो बसेको संयुक्त इजलासले रायमाझी, पाण्डे र अन्य 5 प्रतिवादीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। रायमाझीसँगै थुनामा रहेका प्रतिवादीहरू आङटावस शेर्पा र गोविन्द कुमार चौधरीलाई धरोटीमा तथा शमशेर मियालाई साधारण तारीखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालीकोटको महावई गाउँपालिकामा सड़क निर्माणमा भ्रष्टाचार गरेको आरोपमा 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। निर्माण भएको सड़कको वास्तविकता लम्बाई भन्दा धेरै काम गरेको देखाएर आर्थिक अनियमितता गरेको आरोपमा आयोगले उक्त गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाही, वडा नम्बर 2 का तत्कालीन अध्यक्ष गौकला सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, गाउँपालिकाका तत्कालीन इन्जिनियर रूद्र बहादुर ओली, तत्कालीन सब इन्जिनियर हरिप्रसाद पाण्डे विरूद्ध मुद्दा दायर गरेको हो।
अब शिक्षा सम्बन्धी प्रसंग। आजबाट कक्षा 12 को परीक्षा सञ्चालन हुँदैछ। परीक्षामा नियमित र ग्रेड वृद्धि गरी 491,497 परीक्षार्थी सहभागी हुन लागेका छन्। नियमिततर्फ 390,895 र ग्रेड वृद्धितर्फ 1,602 परीक्षार्थी सहभागी हुन लागेका हुन्। परीक्षामा 1,526 परीक्षा केन्द्र कायम गरिएको छ। परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न 52,471 जनशक्ति परिचालन गरिएको छ। सबभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सहित गरी 18,300 सुरक्षाकर्मी परिचालन गरिएको छ। परीक्षामा 27,307 निरीक्षक, 1,907 कर्मचारी, 1,525 केन्द्राध्यक्ष र 1,907 सहायक केन्द्राध्यक्ष अनि 1,525 कार्यालय सहयोगी खटिने भएका छन्। परीक्षामा सबैभन्दा धेरै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय काठमाडौँ अन्तर्गत विद्यार्थी सहभागी हुन लागेका छन्। सो कार्यालय अन्तर्गत 302 परीक्षा केन्द्रमा 106,479 परीक्षार्थी छन्। कम प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेत अन्तर्गत 48 केन्द्रमा 16,983 परीक्षार्थीले परीक्षा दिनेछन्। जापानको एक केन्द्रमा 32 विद्यार्थी सहभागी हुँदैछन्। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी बागमतीमा 376 परीक्षा केन्द्रमा 116,440 र कम सुदूरपश्चिममा 157 केन्द्रमा 49,563 परीक्षार्थी सहभागी हुन लागेका छन्।
अब उपनिर्वाचनको प्रसंग। भोलि इलाम 2 प्रतिनिधि सभा सदस्य र बझाङ 1 प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनमा तीनै तहका सुरक्षाकर्मी खटिने भएका छन्। दुवै क्षेत्रमा गरी 7,000 भन्दा बढ़ी सुरक्षाकर्मी खटिने भएका हुन्। पहिलो र दोस्रो घेरामा खटिने नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी खटिसकेका छन्। नेपाल प्रहरीबाट इलाममा 1,363 र बझाङमा 1,024 जना खटिएका छन्। यस्तै सशस्त्र प्रहरी बलबाट दुवैतर्फ 1,500 दरले खटिएका छन्। तेस्रो घेरामा रहेर सुरक्षा दिने सेनाको तर्फबाट दुवै क्षेत्रमा 1,000 भन्दा धेरैका दरले खटिनेछन्। निर्वाचन सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिइसक्नु भएको छ। आज बिहानैदेखि सैनिक सुरक्षाकर्मी निर्वाचन क्षेत्रमा खटिने तयारी रहेको छ। निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र मर्यादामा आज आउने अवस्था आए त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाउ आयोगले 3 बुँदे निर्देशन समेत दिइसकेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले सीआईएनसँग बताउनुभयो।
यो निर्देशनमा चाहिँ निर्वाचनको सिलसिलामा 3 बुँदामा हामीले निर्देशन दिएका छौँ। निर्वाचन अवधिभित्र कुनै मुद्दादालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दान, दत्तव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मंजूर गर्न वा सार्वजनिक भोज आयोजना नगर्न नगराउन निर्देशन दिएको छ। यसको साथसाथै मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मंजूर गर्न र सार्वजनिक भोजमा सहभागी नहुन पनि निर्देशन दिएको छ। यसको साथसाथै यस्ता खालका कुनै गतिविधिहरू गरेको पाइएमा अनुगमन तथा निगरानी गरी त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढाउन पनि निर्वाचन आयोगले निर्देशन दिएको अवस्था छ।
गए रातिदेखि निर्वाचन आचार संहिता लागू भइसकेको छ। आचार संहिता चाहिँ उल्लङ्घन भए नभएको अनुगमन यहाँहरूले कसरी गरिरहनु भएको छ?
अब त्यो हाम्रो सम्बन्धित जिल्लाहरूमा आचार संहिता अनुगमन जिल्ला समिति छ। त्यसपछि हामीले अनुगमन अधिकृत पनि तोकेका छौँ जिल्लाको हिसाबमा। निर्वाचन अधिकृतको कार्यालय पनि छ, जिल्ला सुरक्षा समिति छ, तिनीहरूले जिल्लामा गर्छ। अब त्यसपछि केन्द्रमा पनि हाम्रो केन्द्रीय आचार संहिता अनुगमन समिति रहेको छ, होइन? सामाजिक सञ्जालहरूलाई निगरानी गर्ने पनि एउटा समिति बनाएको छ।
उम्मेद्वार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले अवरोध गर्ने, डर देखाउने वा धाक धम्की दिने, सामाजिक प्रतिष्ठामा आघात पुर्याउने, लोभ देखाउने वा पैसा दिने जस्ता काम नगर्न नगराउन आयोगले भनेको छ।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भारतको बजारमा केन्द्रित हुँदा चिया किसान र व्यवसायीलाई शास्ति।
हाम्रो पनि 30 भन्दा बढी देशमा दूतावासहरू छ, अब हामी आर्थिक कूटनीति जानुपर्छ र थाई समाधान निकाल्नुपर्छ।
आगलागीबाट 13 8 मृत्यु, अग्निपीड़ितलाई खान र बस्नको समस्या, निरन्तरको विरोधका कारण कोरिया रोजगारी गुम्न सक्ने जोखिम लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
नानी, हिजो भनेको कुरा ल्याएर आऊ है।
मैले त ल्याइन दाई, सलाई लैजान्छु भनेको, घरमा आमाले झन्डै मार्नु भएन।
क्या नमार्ने हो त फेरि, सरसफाई हुन्छ, घाँस पलाउँछ भन्ने बारेमा राम्रोसँग बुझाइनौ ल।
के रे, यो साइलोको बुद्धि के भएको हँ? वनमा आगो लगाएपछि चराचुरुङ्गी, जनावर, साना बिरुवा मर्छन् र त्यहाँको आगो गाउँमा आउँछ भन्ने थाहा छैन?
नाइके ठुलियामा पात पतिङ्गर सबै जलाएपछि भुइँमा खसेको जामुन च्याउ टिपेर खान सजिलो हुन्छ भनेर हिजो गह लगाएको बेला सल्लाह गरे मात्रै हो के?
त्यस्तो निसल्लाह हुन्छ? आगो लगाएपछि घाँस पलाउँछ, जामुन च्याउ टिप्न सजिलो हुन्छ भन्ने हल्ला र भ्रम मात्र हो। अझ यसरी आगो लगाउनेलाई मुलुकी अपराध संहिता र अपराध दण्ड सजाय अनुसार जरिवाना र कारवाही हुन्छ।
ए हो र, ल ल, वनमा आगो लगाउनु हुन्न भन्ने बारे सबै कुरा थाहा भयो। अब
वनमा जाँदा सलाई लाइटर नलैजाऊ, चुरोट बिँडी नखाऊ, यसो भएमा वनको दिगो व्यवस्थापनमा हाम्रो पनि महत्वपूर्ण योगदान रहन्छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
ल, आज हामीले पढ्ने पाठको शीर्षक छ, आगलागी जन्ने घटना अथवा जलनबाट बच्न अपनाउनु पर्ने सावधानी।
मिस, मैले रेडियोमा सुनेको आधारमा थाहा पाएको केही कुरा भन्छु है।
ल ल हुन्छ, सुनाऊ त कमला, के कुरा हो?
तातो वस्तु, तातो तरल पदार्थ तथा आगोको वरिपरि हामी जस्ता बालबालिका, वृद्ध, क्षयरोगका बिरामी तथा अशक्त आदिलाई एक्लै छोड्दा आगोमा परि जलन हुन अथवा पोल्न सक्छ भन्ने सुनेको थिएँ।
आहा, कस्तो राम्रो, सबैले ध्यान दिएर सुन है।
अनि मिस, सलाई लाइटर जस्ता वस्तुहरू बालबालिकाको नजिक राख्नु हुँदैन, त्यस्तै मट्टीतेल, पेट्रोल, डिजल जस्ता अति प्रज्वलनशील पदार्थ आगोको नजिक राख्नु हुँदैन भन्ने सुनेको थिएँ।
कमलाले भनेको कुरा सोरै आना सही छ, आग लागि भएर पछुताउनु भन्दा सावधानी अपनाउनु नै बुद्धिमानी हो भन्ने आजको पाठको निष्कर्ष हो।
हुन्छ मिस।
बीबीएस नेपाल र सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
आगलागी र डडेलोमा परि वैशाख महिनामा मात्रै 8 मृत्यु भएको छ भने 33 गम्भीर घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 हिजोसम्म 500 घर जलेर नष्ट भएका छन्। आगलागीबाट 338 र डडेलो बस्तीमा फैलदा 162 घर जलेका प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले सीआईएनसँग बताउनुभयो। यसैबीच महोत्तरीको मटिहानी नगरपालिका 6 भएको आगलागीको क्षति यकिन गर्न सरकारले 4 टोली परिचालन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव गोगन बहादुर हमालको संयोजकत्वमा टोली गठन भएको हो। टोलीले आगलागीबाट प्रभावित भएका परिवारको यकिन गरी राहत एवं पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय र सहजीकरण गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने काम बारेमा सुझाव समेत दिनेछ। आगलागीमा परि 91 कच्ची र 9 अर्ध पक्की गरी 100 घर जल्दा 455 व्यक्ति प्रभावित भएका छन्। चुरोट तमाखु खाएर जथाभावी ठुटा फाल्नु, कृषि उपजका फोहोर मैला खेतबारीमा जलाएर यत्तिकै छाड्नु र जानाजान वनमा आगो लगाउनु जस्ता कारणले डडेलो तीव्र गतिमा फैलिएको छ। वनमा जानी जानी आगो लगाउनेलाई दण्ड सजायको व्यवस्था भए पनि उजुरी नआउँदा कार्यवाही गर्न नसकिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालले सीआईएनसँग बताउनुभयो।
हामीले मातहतका प्रहरी इकाइहरूलाई कसैले जानी जानी चाहिँ आग लागि गराउँछ भने त्यसलाई चाहिँ सम्बन्धित ऐन अनुसार पक्राउ गरेर कारवाही गर्नलाई निर्देशन दिइराखेका छौँ। यो सम्बन्धी विगतमा फाटाफुटा हामीले मुद्दा पनि चलाएका छौँ। र अर्को कुरा भनेको जुन चाहिँ उपभोक्ता सम्बन्धी उपभोक्ता समिति भयो, स्थानीय पालिका भयो, त्यहाँका जनप्रतिनिधि, नागरिक समाज, उहाँहरूले पनि के भने कोही जङ्गलमा कसैले आगो लगाउँछ भने तत्काल प्रहरीलाई खबर गरिदिनु पर्यो, त्यो उहाँको कर्तव्य पनि हो। खबर आग लागि भयो भने आउँछ, तर यसले लाग्यो भन्ने कुरा चाहिँ भन्न चाहँदैन जेनरली। कम्तीमा एटलिस्ट हामीलाई इन्फर्मेसन त दिनु पर्यो नि त, मतलब हाम्रो अनुसन्धानलाई सपोर्ट हुने कुरा चाहिँ गर्नुपर्ने हुन्छ।
यसैबीच मकवानपुर जिल्लाका विभिन्न स्थानमा गरी एकै दिन चार ठाउँमा आग लागेको घटना भएको छ। उता इन्द्र सरोवर गाउँपालिका स्थित सामुदायिक वनमा आगो लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इन्द्र सरोवर गाउँपालिका दुई सुकौरा स्थित पवली भन्ज्याङ सामुदायिक वनमा आगो लगाएको आरोपमा 20 वर्षका अर्जुन बल तामाङ र 38 वर्षका सोमबहादुर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। गोर्खापत्र दैनिकमा 16 योजनालाई अन्तिम रूप दिइँदै शीर्षकमा गोपाल चन्द्र सुवेदीले लेख्नुभएको खबर छ। 16 पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने गरी राष्ट्रिय योजना आयोगले हिजो राष्ट्रिय विकास परिषदको बैठकमा वृहत छलफल गराएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न बैठकमा पूर्व प्रधानमन्त्री, राजनैतिक दलका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री, स्थानीय निकायका प्रतिनिधि लगायत समेटेर 16 आयोजनाका प्रस्तावहरू माथि मिहिन छलफल गरिएको हो। गत वर्ष साउनमै 16 पञ्चवर्षीय योजनाको अवधारणा पत्र स्वीकृत भइसकेको छ। आयोगले 16 योजनालाई योजना निर्माणको परम्परागत शैली परिवर्तन गरेर यथार्थपरक र कार्यान्वयनमुखी बनाउने बताउँदै आएको छ। एकीकृत पूर्वाधार र सूचना प्रविधि विस्तारमा जोड़ दिइएको छ। त्यस्तै गरी अर्को खबर रहेको छ, कान्तिपुर दैनिकको भित्री पन्नामा अटिजम बाल बालिका मैत्री विद्यालय चलाउने महानगरको तयारी शीर्षकमा काठमाडौँ महानगरपालिकाले अटिजम भएका बाल बालिका मैत्री विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। विद्यालय सञ्चालनका लागि आवश्यक अध्ययन गरेर प्रतिवेदन तयार गर्न महानगरले 2 सदस्यीय समिति बनाएको छ। समितिको सदस्यमा स्रोत शिक्षक योग्य प्रसाई र सदस्य सचिवमा शिक्षा अधिकृत इन्द्र प्रसाद दहाल रहेको काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दर ले जानकारी दिनुभयो।
कारोबार दैनिकको पहिलो पृष्ठमा विरोधले गुम्न सक्छ कोरियाको कोटा शीर्षकमा गोपाल संग्रौलाले खबर लेख्नु भएको छ। पछिल्लो समय रोजगार अनुमति प्रणाली ईपीएसको भाषा र रोजगार छनौट प्रक्रियाप्रति युवाले विभिन्न आरोप लगाउँदै आएपछि नेपाललाई दिएको कोटा अन्य देशमा जाने सम्भावना बढ़ेको छ। कोरियाले नेपाली श्रमिकको छनौट प्रक्रियालाई सहज बनाउन विभिन्न नियम बनाउँदै आएकोमा नेपाली युवाले त्यस विरूद्ध नाराबाजी, धरना र आन्दोलनका कार्यक्रम राख्न थालेपछि नेपालको कोटा अन्य देशमा जाने सम्भावना बढ़ेको हो। नयाँ पत्रिका दैनिकको भित्र पृष्ठमा मधेसमा 2 अर्बका स्थित भण्डार निर्माण अलपत्र शीर्षकमा खबर छापिएको छ। प्रदेशको गौरव योजना मानिएको 8 शीत भण्डार निर्माणमा प्रदेश सरकारकै खेलाची, 4 वर्षसम्म एउटै निर्माण हुन सकेन भनेर खबरमा उल्लेख गरिएको छ। यस्तै अर्को खबर छ, सहकारी समस्या समाधान गर्न फास्ट ट्र्याकबाट कानून बनाउने सरकारको निर्णय सम्बन्धी सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ कानून बनाउने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले बचतकर्ताको पैसा फिर्ताको सुनिश्चितता गर्ने गरी फास्ट ट्र्याकबाट कानून बनाउने निर्णय गरेको हो।
बोलपत्र खरिद सूचना पत्र पत्रिकामा प्रकाशन गर्न पाइने शीर्षकमा दिनेश गौतमले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नुभएको छ। सर्वोच्च अदालतले विद्युतीय खरिद प्रणाली मार्फत बोलपत्र आह्वान गरिएको अवस्थामा बोलपत्र खरिद प्रक्रियासँग सम्बन्धित कुनै पनि सूचना छापा माध्यम अर्थात पत्र पत्रिकामा प्रकाशन गर्न सकिने बाटो खुला गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुषमलता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले बोलपत्र खरिद प्रक्रियासँग सम्बन्धित कुनै पनि सूचना अन्य माध्यमबाट प्रकाशन गर्नुपर्छ छैन भन्ने व्यवस्थालाई बदर गरेको हो। प्रतिनिधि सभा र 7 प्रदेशका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष सहितको अन्तर्व्यवस्थापिका भेला आजदेखि पाल्पाको तानसेनमा शुरू हुँदैछ। यसका लागि अधिकांश सहभागीहरू तानसेन पुगिसकेको बारेमा पनि पत्र पत्रिकाहरूमा खबर छ।
म चन्द्रमणि भट्टराई काठमाडौँबाट। यहाँ अहिले चाहिँ महानगरले चाहिँ विद्यार्थी भर्ना शुल्क तथा अन्य शुल्क नलिने भनेको रहेछ, अनि यहाँ विद्यार्थीलाई चाहिँ एन्युअल फी भनेर लिइरहेछ।
जिज्ञासा मेटाउँदै हुनुहुन्छ काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग प्रमुख मोती प्रसाद भट्टराई।
खासमा चाहिँ एकपल्ट भर्ना भइसकेको विद्यार्थी क्लास अपग्रेड हुने बित्तिकै फेरि एडमिसन फी तिर्नु पर्दैन, र जुन एनुअल फी भन्ने छ त्यो एनुअल फी चाहिँ एक महिनाको जति फी छ त्यसैको दुई महिनाको ट्युसन फी भन्दा बढीको एनुअल फी लिन पाइँदैन, त्यो स्पष्ट व्यवस्था छ र परिपत्र पनि भएको छ, सार्वजनिक सूचना पनि भएको छ। त्यसलाई कार्यान्वयन भएको छैन भने यहाँले शिक्षा विभाग काठमाडौँ महानगरपालिकामा लिखित उजुरी दिने अथवा त्यसरी पैसा लिएको रसिदहरू छ भने फोटोकपी गरेर बुझाउने, त्यसो भएपछि त्यसलाई चाहिँ कारवाहीको प्रक्रियामा जान्छ।
मध्यप्रकाश चतुर्वेदी काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा मावि प्रदेश अनुदानको शिक्षक, सम्पूर्ण तपाईँको नगर अनुदान प्लस पालिका अनुदान प्लस करार प्लस राहतमा भएका शिक्षकहरूलाई पोसाक भत्ता दिएको, तर यो पालिकाले चाहिँ मावि प्रदेश अनुदानमा पोसाक भत्ता आउँदैन भन्ने गरेर आनाकानी गरेकोले यो गुनासोमा रहन चाहन्छु।
जवाफ दिँदै हुनुहुन्छ काभ्रेको तिमाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णराज घिमिरे।
यो चाहिँ कस्तो भन्दाखेरि हामीलाई परदेशले परदेश अनुदान भनेर आउने, सङ्घीय अनुदान भनेर आउने भनेको के छ भन्दाखेरि एकमुष्ट रूपमा चाहिँ यो चाडपर्व खर्च पनि आउँदैन, त्यसमा कुनै किसिमको भत्ता भन्ने हुँदै हुँदैन, त्यसमा चाहिँ 43,689 भनेको तलब स्केल मात्र पठाएको हुन्छ हामीलाई। अब त्यसमा चाहिँ स्पष्ट व्यवस्था के छ भन्दा बाँकी अन्य शिक्षकले पाए सरको सुविधा चाहिँ गाउँपालिकाले व्यवस्था गर्न सक्नेछ भन्ने कुरो चाहिँ उल्लेख छ। अब हाम्रो चाहिँ त्यो परदेश अनुदान मा चाहिँ के छ भन्दाखेरि पहिले हाम्रो गाउँसभाले चाहिँ त्यसमा चाहिँ बजेट विनियोजन नगरेका हुनाले हामीले चाहिँ त्यसलाई चाहिँ दिन नसकिने भनेर चाहिँ हामीले नदिएका हुन्।
अनि आनन्द प्रसाद अधिकारी कृषिमा जोड दिन अनुरोध गर्दै भन्नुहुन्छ,
अब आगामी आर्थिक वर्षको योजनामा हाम्रो कृषि सम्बन्धी मन्त्रालय कृषि प्रधान देश भएको हुनाले नेपाल अधिराज्यभरि 77 जिल्लाका कृषि अफिसरहरूलाई कृषि सम्बन्धी विभागीय मन्त्रालयहरूले कि भूमियोग्य जमिनको चाहिने चक्राबन्दी गरिनु पर्यो एक नम्बर काम, दुई नम्बरमा त्यो खेती गर्न सक्ने मान्छेहरूलाई दिनु पर्यो बाह्रै महिना खेतीबालीलाई छोड्नु भएन खेती गरिरहनु पर्ने प्राथमिकता दियोस्, र चाहिने अब पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कुन कुन भूगोलमा कुन विषयको खेती हुन्छ नेपाललाई आत्मनिर्भर हुने किसिमको खेती गर्ने प्राथमिकता दियोस्।
तपाईँ जुनसुकै बेला हाम्रो टेलिफोन नम्बर 01-5268-646 फोन गरी आफ्नो विचार, गुनासो, प्रश्न तथा प्रतिक्रिया रेकर्ड गराउन सक्नुहुनेछ। साझा खबरमा अब विदेशको खबर। बंगलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै विद्यालय बन्द गरिएको छ। अधिकांश भूभागको अधिकतम तापक्रम 108 फरेनहाइट नाघेपछि अप्रेल 27 लागि सबै विद्यालय बन्द गरिएको हो। यसबाट 3,33,00,000 बालबालिका प्रभावित भएको बीबीसीले जनाएको छ। तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढ़ीमा परि 155 जनाको मृत्यु भएको छ। प्रधानमन्त्री कासिम मजालिवाका अनुसार तान्जानियाको मुख्य क्षेत्रका 26 इलाकामध्ये 14 इलाकामा आकस्मिक बाढ़ी आउँदा उनीहरूको मृत्यु भएको हो। र अमेरिकाको विश्वविद्यालयहरूमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ। गाजामा इजरायलको सैन्य अभियानको विरोधमा अमेरिकाको विश्वविद्यालयमा प्रदर्शन हुन थालेपछि प्रहरीले पक्राउ गर्न थालेको हो।
साझा खबरमा खेल खबर। वेस्ट इण्डिज ए संघको 5 टी20 क्रिकेट श्रृंखला खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित कुमार पौडेलको कप्तानीमा 16 सदस्यीय टोलीको घोषणा गरेको हो। नेपालले भोलि वेस्ट इण्डिज ए सँग पहिलो खेल खेल्नेछ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले सनराइजर्स हैदराबादलाई 35 रनले हराएको छ। पहिलो ब्याटिङ गरेको बेंगलुरूले दिएको 207 रनको लक्ष्य हैदराबादले भेट्टाउन सकेन। हैदराबाद 8 विकेटको क्षतिमा 171 रनमा समेटियो। आईपीएलमा आज कोलकाता नाइट राइडर्स र पंजाब किंग्स खेल्नेछन्।
आर्थिक कूटनीति मार्फत चियाको बजार खोजिँदै रिपोर्ट, अरू खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
रिचार्ज गरौ डिसो मात्र 3,000 पक्का फुल अन मनोरञ्जन मस्ती अनि धेरै खुसी डिस होम 3,000 रिचार्ज गरौ वर्षै भरि मात्र रु 3,000 वर्षभरि डिसो रिचार्ज गर्नुहोस्। नकिटमा थप अर्को एक महिनादेखि एक वर्षसम्म फ्री हेर्ने अवसर प्राप्त गर्नुहोस्। यही हो डिसो मिसन 81 किन कुर्ने 84।
डिसो खुशीको कनेक्सन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
साझा खबरमा अब भारतले चिया निर्यातमा गरिरहेको अवरोध र विकल्पको कुरा। नेपालमा उत्पादन हुने चिया मध्ये 80% भन्दा बढ़ी भारतमा निर्यात हुने गरेको छ, तर भारतले नेपाली चिया निर्यातमा बेला बेला अवरोध सृजना गर्ने गरेको छ। बारम्बार अवरोध हुन थालेपछि भारत बाहेकको बजार खोजी गर्नुपर्नेमा नेपाली चिया व्यवसायीले जोड़ दिएका छन्।
नेपाली चियाको गुणस्तर जाँच गर्ने भन्दै भारतले चिया निर्यातमा अवरोध गरेपछि चिया किसान तथा उद्योगी व्यवसायी चिन्तित बने। उनीहरूका अनुसार यो चिया निर्यात गर्ने सबैभन्दा उपयुक्त समय हो। यस्तो बेला हुने अवरोधले समग्र व्यवसाय नै प्रभावित हुने चिया उत्पादक संघ झापाका अध्यक्ष आदित्य पराजुली बताउनुहुन्छ।
इण्डियाबाट प्याक चिया नेपालमा विदाउट कस्टम छिरेर बिकिरहेको छ, त्यो प्याक चिया आउने बाटो बन्द गर्नु पर्यो। त्यति हुँदाखेरि झन्डै झन्डै तपाईँको 10-15 लाख किलो चाहिँ कन्जम्सन हाम्रो नेपालमै आफै पनि बढ्छ। नेपाल सरकारले जस्तै गभर्मेन्ट टु गभर्मेन्ट जस्तै पाकिस्तानसँग कुरा गरिदिने हो भने हाम्रो चिया त्यहाँ पनि एक्सपोर्ट हुन्छ। बंगलादेशमा अहिले तपाईँको हाम्रो नेपालमा जति प्रोडक्सन हुन्छ त्यो चिया एक्लै उसले कन्जम्सन गर्न सक्छ।
उदय चापागाई 40 वर्षदेखि चियाको व्यवसायमा हुनुहुन्छ। यो अवधिमा भारतले विभिन्न बहानामा पटक पटक नेपालको चियालाई अवरोध गरेको चापागाईको अनुभव छ।
श्रीलंकाको पनि मुख्य चाहिँ निर्यातमा चिया आउँछ, तर उसले आर्थिक कुटनीति गरेर संसारभरि उसले चाहिँ पुर्याएको छ कि उसको चिया। उसको चाहिँ हाम्रो पनि 30 वटा भन्दा बढी देशमा दूतावासहरू छ। अब हामी आर्थिक कुटनीति पनि जानुपर्छ र थाई समाधान निकाल्नुपर्छ। पहिले स्याम्पल पठाउने, पास गर्ने अनि चिया पठाउने कुरो थियो, त्यसलाई चाहिँ कार्यान्वयन गर्दै चाहिँ अलिकति सहज हुन्छ र भारतीय बजारमा मात्रै हेर्नु हुँदैन।
सन् 2017 दार्जीलिङ टी एसोसिएसनले भारतका तत्कालीन राष्ट्रपतिलाई नेपाली चियाको आयात रोक्न ज्ञापन पत्र नै बुझाएको थियो भने सन् 2019 नेपाली चिया गुणस्तरहीन रहेको भन्दै तत्काल आयात रोक्न संसदमै कुरा उठेको थियो। सन् 2022 भने 40-100% कर लगाउने तयारी समेत भएको थियो। वैकल्पिक बजारको खोजी गर्नुपर्ने नेपाल चिया संघका अध्यक्ष कमल मैनाली बताउनुहुन्छ।
2019 एउटा सम्झौता भएको छ, हाम्रो खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको ल्याब टेस्टलाई भारतले पनि मान्ने, भारतको ल्याबलाई नेपालले मान्ने भन्ने एउटा एग्रिमेन्ट पनि भएको छ। तर हाम्रो ल्याबलाई अहिलेसम्म भारतले हाम्रो यहाँबाट भएको टेस्टलाई उसले मानेर दिइराखेको छैन। अन्तर्राष्ट्रिय बजार खोज्नलाई धेरै विकल्पहरू छन्, चाइना हुनसक्छ, रसिया हुनसक्छ, पाकिस्तान हुनसक्छ, अरू युरोपका अरू देशहरू हुनसक्छ, मिडल इस्ट हुन सक्छ।
चिया किसान र व्यवसायको मागसँग राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पनि सहमत देखिन्छ। अब भने उच्च सरकारी स्तरमै वार्ता गरी स्थायी समाधान खोज्नुपर्ने बोर्डका निमित्त कार्यकारी निर्देशक डाक्टर दीपक खनाल बताउनुहुन्छ।
इमिडिएट विकल्प एकदम क्लोजेस्ट विकल्प भनेको चाइना नै हो। चाइनाको चाहिँ जीएससी भन्छ उहाँहरूको, त्यो जीएससीमा चाहिँ हाम्रो प्रोडक्टलाई पनि हामीले उहाँहरूले आयात गर्ने र हाम्रो निर्यात गरिनुपर्ने प्रोडक्टको रूपमा चियालाई चाहिँ दर्ज गरिसकेका छौँ हामीले। लगायत अन्य देशहरूमा पनि मोरलेस भोल्युममा चिया पठाउने खालका चाहिँ कुराहरूमा सहजीकरण पनि हामीले गभर्मेन्टको निकायको रूपमा गरिरहेका छौँ।
बोर्डका अनुसार आर्थिक वर्ष 2079-80 झण्डै 4 अर्ब रूपियाँको 12,500 मेट्रिक टन चिया निर्यात गरिएको छ, जसको 80% चिया भारतमा निर्यात भएको छ।
यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
रौतहटको राजपुर बम काण्डमा पूर्व मन्त्री आलम सहित 4 जनालाई जन्मकैद। नकली भूटानी शरणार्थी प्रकरणमा टोप बहादुर रायमाझी सहित 7 जनालाई छोड्न सर्वोच्चद्वारा अस्वीकार। भोलि हुने उपनिर्वाचनमा 3 तहका सुरक्षाकर्मी खटिने।
कक्षा 12 परीक्षा आजदेखि। 4 लाख भन्दा धेरै परीक्षार्थी आगलागीबाट 13 दिनमा 8 जनाको मृत्यु। अग्निपीड़ितलाई खान र बस्नको समस्या।
निरन्तरको विरोधका कारण कोरिया रोजगारी गुम्न सक्ने जोखिम। मधेसमा 2 अर्बका शीत भण्डार निर्माण अल्पत्र। पटक पटक भारतले चिया रोक्दा किसान चिन्तित।
अत्यधिक गर्मी भएपछि बंगलादेशका सबै विद्यालय बन्द। तान्जानियामा बाढ़ीमा परि 155 जनाको मृत्यु। गाजा युद्धको विरोध हुन थालेपछि अमेरिकाको विभिन्न विश्वविद्यालयबाट 100 जना पक्राउ।
र वेस्ट इण्डिज ए संघको 5 T20 क्रिकेट श्रृंखला खेल्ने नेपाली टोली घोषणा। आईपीएल क्रिकेटमा बेंगलुरूले हैदराबादलाई 35 रनले हरायो। आज कोलकाता र पंजाब खेल्ने।
साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ कुन मन्त्री वा नेता कतिखेर पक्राउ पर्छ र कतिखेर छोड्छ कुनै ठेगाना छैन भन्ने पछिल्ला गतिविधिहरूबाट देखिने गरेको छ। एउटा बन्द कोठा छ। बन्द कोठामा एकजना नेता जस्ता देखिने व्यक्तिको माला लगाइएको र नमस्कार गरेको फोटो भित्तामा टाँसिएको छ। नजिकै टेलिफोनको सेट छ। त्यहाँ एकजना महिला टेलिफोनमा कसैसँग कुराकानी गर्दैछन्। तल चाहिँ यस्तो लेखिएको छ, उहाँ हुनुहुन्न खोइ कुन चाहिँ काण्डा पर्नुभयो रे, एकछिन यसो थुना बसेर आइहाल्छु भनेर भर्खरै निस्कनु भयो।
हवस् त प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द र सजना तिमल सिन्हा विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।